श्रोताओ, कार्यक्रम ईश्वरीय वाणी की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं जहरा जैदी और मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए।
श्रोताओ, आज हम पवित्र कुरान के सूरह हक्का के बारे में चर्चा करेंगे। जैसा कि आप जानते हैं कि पवित्र कुरान में 114 सूरह हैं, इनमें से एक सूरह हक्का है। सूरह हक्का 69वां सूरह है जिसमें 52 आयतें हैं। सूरह हक्का में जिन विषयों पर चर्चा की गई है वे इस प्रकार हैं: प्रलय और उसकी निशानियाँ, प्रलय आने से पहले की कुछ निशानियाँ, अतीत की अनेक ईश्वरवादी जातियाँ जैसे आद, समूद और लूत और उनका अंजाम, ईमान लाने वालों का सुपरिणाम, सच को झुठलाने वालों का नतीजा और पवित्र कुरान एवं पैगंबर इस्लाम का महत्व आदि।
सूरह हक्का का आरंभ इस प्रकार से हो रहा है: वास्तव में घटित होने वाली घटना अर्थात कयामत और सचमुच होने वाली घटना क्या है, और तुमको क्या मालूम कि सचमुच घटने वाली घटना क्या है। पवित्र कुरान ने संसार की समाप्ति से पहले घटने वाली घटनाओं का चित्रण किया है। इससे ईश्वर का उद्देश्य यह है कि मनुष्य को इसका ध्यान रखना चाहिए कि इस संसार का अंत प्रलय से होगा, जिसके बाद एक नया जीवन आरंभ होगा। निसंदेह प्रलय आने से पहले कुछ महत्वपूर्ण घटनाएं घटेंगी। इन घटनाओं के परिणाम स्वरूप वर्तमान संसार नष्ट हो जाएगा और लोग पुनः जीवित किए जाएंगे, जिसके बाद एक नए जीवन का आरंभ होगा।
सूरह हक्का की आयतों में प्रलय को झुठलाने और ईश्वरीय दूतों की अवज्ञा के उल्लेख के साथ ये बताने का प्रयास किया गया है कि प्रलय जैसी अटल वास्तविकता को नकारने वाले घाटा उठाने वाले हैं। सूरह हक्का का आरंभ इसी शब्द अर्थात हक्का से हो रहा है। कुरान के व्याख्याकारों ने कहा है कि ये प्रलय का ही एक नाम है। इस सूरह की आरंभिक तीन आयतों में बारंबार हक्का शब्द का प्रयोग किया गया है, जो प्रलय और उस दिन घटने वाली घटना के महत्व को दर्शाता है। यहाँ तक पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम को संबोधित करते हुए कहा गया है कि आप नहीं जानते कि वो कैसा दिन होगा।
वास्तविकता यह है कि कयामत या प्रलय का समझना उन लोगों के लिए बहुत कठिन या असंभव लगता है जो बुरी तरह से सांसारिक माया मोह में फंस चुके हैं। यह ऐसे ही है जैसे माँ की गर्भ में पलने वाला उस संसार से बिल्कुल भी अवगत नहीं है जहाँ पर वो आने वाला है।
बाद में सूरह हक्का में उन जातियों का उल्लेख किया गया है जो प्रलय और उस दिन घटने वाली घटनाओं को झुठलाया करती थीं। 5वीं आयत में ईश्वर कहता है कि समूद कौम तो चिंघार से नष्ट हो गई। प्राचीन काल में एक जाति रहा करती थी जिसका नाम समूद था। ये लोग हिजाज और शाम के बीच पहाड़ी क्षेत्र में रहा करते थे। समूद जाति के बीच ईश्वर ने हजरत सालेह पैगंबर को भेजा था। समूद जाति के लोग उन पर ईमान नहीं लाए। उन्होंने कहा कि यदि तुम सच कहते हो कि ईश्वर ये प्रकोप आएगा तो तुम कहो और वो आ जाए। इसी बीच बहुत तेज बिजली चमकी और मात्र ही कुछ क्षणों में सब कुछ जलकर राख हो गया। इस प्रकार समूद जाति का अंत हुआ।
प्राचीन काल की जातियों में से एक जाति आद भी थी। ये लोग अहकाफ में रहा करते थे। अहकाफ सऊदी अरब या यमन का एक इलाका है। आद जाति के लोग शारीरिक रूप से सशक्त होते थे। वे विकसित नगरों में रहते थे। उनके पास खेती की भूमियां और बाग थे। आद जाति के बीच हजरत हूद पैगंबर रहा करते थे। आद जाति के लोग बहुत ही उद्दंडी हो गए थे। वे ईश्वरीय दूत हूद की बात को मानते ही नहीं थे। अंततः ईश्वरीय प्रकोप से वे सब मारे गए। आद जाति प्रचंड हवा के प्रकोप से मारे गए। उनकी बस्ती में एकदम से तेज हवा चलने लगी, जिसकी गति लगातार बढ़ती गई। ये प्रचंड हवा 7 दिन और 7 रातों तक चलती रही। ये हवा तेज तो थी ही, साथ में बहुत ठंडी भी थी। आयत में कहा गया है कि यदि तुम वहां होते तो देखते कि उनके शरीर किस प्रकार खोखले तने की भांति बिखरे पड़े थे।
सूरह हक्का की 8वीं आयत में इस प्रश्न के साथ कि क्या तुम उनमें से किसी को बचा हुआ पाते हो, ये याद दिलाया जा रहा है कि इस समय न तो आद जाति का कोई नामो निशान है और न ही उनके खंडहर या निशानियां हैं। بعد والی آیت عاد اور سمود جاتی کی کرنی کا الیکھ کرتے ہوئے کرنے جاتی کا الیکھ کرتی ہے تاکہ ان کا جیون بعد میں آنے والوں کے لیے پاٹھ بن سکے۔ آیت کہتی ہے کہ اور فرعون تتھا جو لوگ اس سے پہلے تھے اور وہ لوگ جو الٹی ہوئی بستیوں کے رہنے والے تھے سب پاپ کیا کرتے تھے۔ فرعون اور اس سے پہلے رہنے والے تاناشاہ تتھا ان کا انسرن کرنے والے لوگ سبھی نے ایشور کا نمنترن ٹھکرایا اور وہ انیک ایشوروادی ہو گئے۔
فرعون اور اس کے ماننے والوں نے حضرت موسیٰ اور ہارون کا ورودھ کیا۔ اس کے اترکت سدوم کے رہنے والوں نے حضرت لوط کا ورودھ کیا۔ ان دونوں جاتیوں کے اترکت انیہ جاتیوں نے بھی اپنے کال کے ایشوریا دودھ کی بات نہیں مانی اور ان کا ورودھ کیا، جس کے کارن وہ ایشوریا پرکوپ کا لکش بنے۔ ان میں سے ہر جاتی کو الگ الگ ڈھنگ کے پرکوپ کا سامنا کرنا پڑا۔ جیسے فرعون تو نیل ندی میں ڈوب کر مر گیا، جبکہ لوط جاتی بھوکمپ سے نشٹ ہو گئی۔ گیارہویں آیت سنکھپت ڈھنگ سے نو جات کی غلطیوں اور پاپوں کا الیکھ کرتے ہوئے ان کو دیے جانے والے دنڈ کا الیکھ کرتی ہے کہ جب پانی چڑھنے لگا تو ہم نے تم کو ناؤ پر سوار کیا۔ نو کی جاتی کو جس باڑھ کا سامنا کرنا پڑا تھا اس سمے اتنے گھنے بادل گھر آئے تھے کہ چاروں اور اندھیرا چھا گیا تھا۔ پھر اتنی بھیشن ورشا ہوئی کہ مانو باڑھ زمین سے نہیں آسمان سے آ رہی ہو۔ اتنی ادھک ورشا ہوئی کہ چاروں اور پانی بھر گیا۔ باڑھ سے ادنڈ جاتی کے گھر، کھیت، کھلیان، محل اور سب کچھ ڈوب گئے۔ اس باڑھ سے کیول وہ لوگ ہی سرکشت بچ سکے جو حضرت نوح کے ساتھ ناؤ پر سوار ہو گئے تھے۔
سورہ حاقہ کی بارہویں آیت اس پرکار کے ایشوریہ پرکوپ کے کارن کا الیکھ کرتے ہوئے یاد دلاتی ہے کہ ہم یہ باتیں اس لیے بتاتے ہیں کہ تم کو کچھ یاد دلائیں تاکہ جو اس سے پاٹھ لینے والے ہیں وہ پاٹھ لے سکیں۔ ہمارا لکش لوگوں کا مارگ درشن اور پرشکشن ہے تاکہ وہ پریپورنتا تک پہنچ سکیں۔ بعد والی آیتیں قیامت یا پرلے کی اور سنکیت کرتی ہیں۔ ان آیتوں سے پتہ چلتا ہے کہ اس نشور سنسار کا انت اور نئے سنسار کا آرمبھ ایک بہت ہی بھیشن ایوم مہان آواز سے ہوگا۔ اس کو قرآن میں سور پھونکنا کہا گیا ہے۔ 13 سے 15 آیتوں میں ایشور کہتا ہے کہ پھر جب سور میں ایک بار پھونک مار دی جائے گی اور دھرتی تتھا آکاش اچانک ٹکڑے ٹکڑے کر دیے جائیں گے تو اس سمے قیامت آ جائے گی اور آسمان پھٹ جائے گا۔
وشیش بات یہ ہے کہ پرلے کے آنے کے سمے نہ کیول یہ کہ دھرتی اور پہاڑ ٹکڑے ٹکڑے ہو جائیں گے بلکہ قیامت کی گھٹنا سے آکاشوں میں بھی ہلچل مچ جائے گی۔ آکاش کے تارے اور گرہ بھی پرلے کی گھٹنا سے سرکشت نہیں رہ پائیں گے۔ دوسرے شبدوں میں ورتمان دھرتی اور آکاش سب کچھ نشٹ ہو جائیں گے، جس کے بعد ایک نیا جیون آرمبھ ہوگا جو پچھلے جیون سے بھن و پریپورن ہوگا۔
سورہ حاقہ کی 19ویں آیت کے بعد منشیوں کے دو پرکار کے گٹوں کا الیکھ کیا گیا ہے۔ ان میں سے ایک گٹ ایسا ہوگا جس کا کرم پتر اس کے دائیں ہاتھ میں ہوگا، جبکہ دوسرا گٹ وہ ہوگا جس کا کرم پتر اس کے بائیں ہاتھ میں ہوگا۔ ان آیتوں میں بتایا گیا ہے کہ اس دن ہر ایک کو اس کے کیے کے انوسار ہی کرم پتر دیا جائے گا اور اپنے کرم پتر کے ساتھ ہی وہ ایشور کی سیوا میں اپستھت ہوگا۔ آیت کہتی ہے کہ جس کو اس کا کرم پتر داہنے ہاتھ میں دیا جائے گا وہ بڑی ہی پرسنتا سے لوگوں سے کہے گا کہ آؤ میرا کرم پتر پڑھو، مجھ کو پتا تھا کہ پرلے آنے والی ہے اور مجھ کو میری کرنی کا پھل ملے گا۔
پرلے کے دن وشیش کر حساب کتاب پر وشواس کا لابھ یہ ہے کہ منش کے بھیتر ایشوری بھائی پیدا ہوگا اور اس کے بھیتر ذمہ داری کی بھاونا جاگرت ہوتی ہے۔ اس کا منش کے پرشکشن میں وشیش ستھان ہے۔
اب دوسرے گٹ کے بارے میں آیت کہتی ہے جس کا کرم پتر اس کے بائیں ہاتھ میں دیا جائے گا تو وہ کہے گا کہ کاش مجھ کو میرا کرم پتر دیا ہی نہ جاتا اور مجھ کو نہ پتا ہوتا کہ میرا حساب کتاب کیا ہے، کاش موت نے ہمیشہ کے لیے میرا کام تمام کر دیا ہوتا۔ سورہ حاقہ پوتر قرآن کی مہانتا اور اس کی آیتوں کے سچا ہونے پر بل دیتا ہے۔ اس میں کہا گیا ہے کہ یہ ایشور کا کتھن ہے جس میں منشیہ کے کتھن کا کوئی مشرن نہیں ہے۔ پیغمبر اسلام پر اترنے والا قرآن پوری مانوتا کے لیے مارگ درشن ہے۔ अनेक ईश्वरवादी कभी तो पैगंबर को कवि तो कभी जादूगर कहा करते थे। पवित्र कुरान उनकी बातों को रद्द करते हुए कहता है कि न तो वे कवि हैं और न ही जादूगर, बल्कि वे ईश्वरीय दूत हैं। ईश्वरीय पुस्तक कुरान किसी एक जाति के लिए नहीं, बल्कि प्रलय तक आने वाली समस्त जातियों से संबंधित है।